یا علی مدد. الوائز ابو علی. وائز نمبر
33. 21st of January 1999. وائز میتان جماعت
خانہ. سکھی ماری آتم ادھار کے الگ مجا جو رے اے سکھی ماری آتم
ہمارے مولا کا سلام ہے. کئی لوگ ظاہر بانی مولا کے پاس جاتے ہیں تو مولا کو سلام کرتے ہیں, مولا بھی ہنس کے جواب دیتا ہے. ایک آدمی گیا مولا کو ملنے, اندر گیا تو کہتا ہے مولا یہ علی مدد. مولا بہت سارے, وہ خود یا نہیں ہے, اس کو مدد کہے گی. ہم مولا کو یا نہیں مدد نہیں کہتے, لیکن آپ جب مولا کے پاس ایک لے جاؤ یا مولا ادھر آئے تو مولا کا سلام ہے اللہم صلی اللہ محمد و آل محمد. یہ مولا کا سلام ہے اور اس کا بہت فائدہ ہے. جب ہم مولا کو سلام کرتے ہیں تو مولا ہم کو جواب دیتے ہیں اور اس کا جواب ہے خون آبا, خانہ والا. ایسی ہماری سلامتی کے لیے دعا دیتے ہیں. اللہ میرے آج سلوات جو ہے ہر روز کمتی میں کمتی ایک تسبیح ضرور نکالو. سلوات کی جو تسبیح ہے جب ہی نکالو 101 دانا, 101 پارا سجدہ کرو, لیکن کچھ مانگنا نہیں. یہ مولا کا سلام ہے. اگر آپ نے مانگ لیا تو پھر آپ نے سودا بازی کی ہے, وہ بھی کر سکتے ہیں کہ کوئی مشکل آوے, من میں اشانتی ہوئے, من جلتا ہوئے, کوئی بھے ہوئے, تو سلوات کی تسبیح نکال کے مولا کو بولو یا مولا میرے دل کو سکھ دے, شانتی دے, سنتوش دے. لیکن ایک تسبیح ایسی ہونی چاہیے کہ جس میں کچھ مانگو نہیں. ہر وقت مانگنا اچھا نہیں, مانگنا برا بھی نہیں. اس دھنی کے پاس نہیں مانگے تو کہاں جائیں, یہی تو ایک ہے. لیکن ایسا بھی ہونا چاہیے کہ ہم اس کی ستوتی کریں, ہم اس کا وخان کریں, ہم اس کی بڑائی کریں, جیسے کہ ہم کہتے ہیں سبحان اللہ. سبحان اللہ مولا کا وخان ہے. سبحان اللہ کا مطلب یہ ہے کہ اس میں کوئی عیب نہیں, کوئی کھوٹ نہیں, کوئی کمزوری نہیں. یہ خدا تعالیٰ کی گلوریفیکیشن ہے. یا ہم بولتے ہیں الحمدللہ. الحمدللہ کا مطلب جتنے بھی وخان ہیں وہ مولا ہی کے لیے ہیں. تو میں آج آپ کو کہہ رہا تھا کہ ایک تسبیح ضرور نکالو کہ جو مولا کی سلام ہوئے اور اس میں کچھ نہیں مانگنا. اے سخی, میرے آتم کا اوڈھا مولا کے پاس عاجزی کرتے ہیں پچھلے درجے, تو میری آتما کا اودھار ہے. یہاں آدھار نہیں ہے, اودھار ہے. آدھار کہتے ہیں کہ جس کے اوپر ہمارا آدھار ہوئے, لیکن اودھار کہتے ہیں کہ جو ہم کو مکتی دلا رہے. سکھی ماری آتما نہ اودھار, میرے آتما کو مکتی دلانے والا تو ہے اور تیرے بغیر کوئی نہیں. جہاں مومن ہے, جہاں ایمان ہے, جہاں ایمان کی محبت ہے, مولا اس دل کے اندر بستا ہے. اور جو مولا ہے وہ ہر جگہ ہے, لیکن مومن کے دل میں زیادہ ہے. رسول اللہ کو اللہ نے ایک دن کہا, اے محمد, مومنوں کو کہو کہ میں اتنا بڑا ہوں کہ آسمان زمین میں کدھر سما نہیں سکتا, مگر مومن کے چھوٹے سے دل میں سما جاتا ہوں. اس لیے کہ جو مومن ہے وہ میرا پیارا ہے, مومن مجھے پیار کرتا ہے, میں مومن کو پیار کرتا ہوں. مومن کے دل میں مولا بیٹھا ہے. ستگر کہہ رہے دل ماں دے وڑ پوجیے, ان دل ماں ہے دیوا دوار. یہ جماعت اینٹ پتھر کا بنا ہے, یہ ٹوٹ بھی جائے گا نوا بن جائے گا, اور جونا تھا توڑ کے بنا ہے. لیکن جو دل کا جماعت خانہ ہے وہ پرماننٹ ہے, پکا ہے. اور سچا گھر تو مولا کا مومن کے دل میں, دل میں دیو دوار. دل میں سایاں آپ وسے, ان دل میں آپ دیدار. وہ مولا دل میں بستا ہے, اور دیدار بھی دل میں ہوتا ہے, جو کہ ظاہری دیدار بھی ہم کو کرنا چاہیے. ظاہری دیدار سے بھی ہمارے دل پاک ہوتے ہیں, گناہ معاف ہوتے ہیں. ظاہری دیدار کرنے سے ایمان زیادہ ہوتا ہے, ظاہری دیدار کرنے سے آدمی کو روحانی شکتی ملتی ہے, ظاہری دیدار کرنے سے ہماری مرادیں پوری ہوتی ہیں, بلائیں دور ہوتی ہیں, آفتیں دور ہوتی ہیں, روزی رزق میں برکت ملتی ہے. اور ظاہری دیدار کرنے سے دین کے دشمن دور ہوتے ہیں. لیکن ہمارے مذہب کا جو تتو ہے وہ باطنی دیدار ہے, باطنی دیدار. دعا پڑھنا, جماعت خانے میں آنا, تھار سفرا, مہمانی, کٹ پاٹ, نیاز سکری, یہ سب جو ہماری کریائیں ہیں, یہ ضروری ہیں کہ ہم ظاہر میں بھی اپنے مذہب کے اوپر مستقیم رہیں, اور ہماری اولاد جو ہے وہ اس مذہب کو ہم سے سیکھے. تو ظاہری دیدار بہت ضروری ہے. ظاہری دیدار سے زیادہ درجہ باطنی دیدار کا ہے. اور اسماعیلی مذہب کا جو تتو ہے وہ باطنی دیدار ہے. اس کے لیے ہم مولا کے پاس جاتے ہیں. ہم جب بھی مولا کے پاس جاتے ہیں مولا ہمیں بول دیتا ہے. آج ہم اپنے مذہب کو بھول گئے ہیں. آج ہم اپنے مذہب کے اندر جو چھپے ہوئے بھید ہیں ہم اس کو نہیں سمجھتے. آج ہم اپنے مذہب کو اوپرے من سے پڑھتے ہیں. جماعت خانے میں لوگ آتے ہیں, ابھی میرے جیسے آدمی ہیں پرمکھی کمڑیا کی لائن میں اوپر بیٹھے, آخری جماعت میرے سامنے ہو گئے. کبھی کبھی دیکھتا ہوں تو لوگ دعا میں بیٹھے ہیں, سجدہ نہیں کرتے, معلوم نہیں کدھر ہوتے ہیں. شریر ادھر ہے, خود باہر ہوتے ہیں. اس کے لیے انہیں ظاہری دیدار کا بھی فائدہ نہیں ہوتا, کیونکہ یہ سب اوپرے من سے ہوتا ہے. ہمیں کچھ پتا نہیں ہے کہ ہم مکھی کمڑیا کے مکھیا نکھ کمڑیا نکھے پاٹھ پہ ہم دعا کراتے ہیں. یہ دعا ہمارے مذہب میں کیوں ہے؟ مسلمانوں کی مسجدوں میں نہیں ہے, ہندوؤں کے مندروں میں بھی نہیں ہے. تو یہ دعا کرانے کا مقصد کیا ہے؟ یا ہم اپنے جماعت خانے میں آتے ہیں تو ادھر اول مہمانی ہوتی ہے, تو بڑا دن ہوتا ہے تو ٹھار سفرا ہوتا ہے, اول مہمانی ہے. تو یہ اول مہمانی کا مطلب کیا ہے؟ ہندوؤں میں کہ عیسائیوں میں, چرچ میں, مندر مسجد میں, کدھر بھی یہ بات نہیں. تو ہمارے مذہب میں یہ بات کیوں ہے؟ بھلا یہ ہم گھٹ پاٹ پیتے ہیں تو کہیں اور جگہ جاتے ہیں کسی دیول میں کہ مسجد میں تو وہاں یہ چیز نہیں. ہمارے مذہب کی جو کریائیں ہیں وہ کہیں بھی نہیں. تو کیا ہمارا مذہب جو ہے وہ سب سے جدا ہے؟ ہاں سب سے جدا ہے. کیوں جدا ہے؟ اس لیے کہ دھنی اس مذہب میں بیٹھا ہے. ہندوؤں کے پاس جس کی وہ پوجا کرتے ہیں ہے نہیں, رام نہیں, کرشن نہیں, بدھسٹ لوگ ہیں ان کے پاس گوتم نہیں, مسلمانوں کے پاس نبی نہیں, علی نہیں, چرچ والوں کے پاس جیسس کرائسٹ نہیں, کدھر نہیں ہے. کوئی بھی مذہب گھنگواؤ, اس مذہب کے اندر جو ان کا عشق ہے, ان کا جو ایمان ہے اور جس کی وہ پوجا کرتے ہیں وہ تو ان کے پاس ہے نہیں. پھر ماں باپ کہتے ہیں اجڑ گھر کا پرنلا کیسا پاوے مان. جس گھر میں گھر کا مالک ہی نہیں ہے اس گھر میں جاؤ تو کون سواگت کرے؟ اس گھر کے اندر مالک بیٹھا ہے. حضرت امام ہمارا مالک ہے. جماعت خانے کے اندر 24 کلاک بیٹھا ہے. کبھی بھی آؤ اس گھر میں تو وہ آپ کا سواگت کرتا ہے. آؤ میرے بچوں, آؤ, سکھی رہو, آباد رہو, خانہ آباد رہو. یہ دعا سیکھ کا ملے. تو اسماعیلی مذہب ہے اور دنیا کے تمام مذہب سے جدا ہے. اور جدا ہونے کا ایک ہی کارن ہے کہ حضرت امام ادھر حاضر بیٹھا ہے. ابھی تھوڑا اور سمجھا دوں. 8-10 بچے کھیلتے ہیں لیکن ایک بچہ ہے کہ جس کا باپ ہے, باقی سب یتیم ہیں. باپ والے بچے کو بھوک لگے, بھاگ کے گھر آوے, ماں اور باپ اس کو کھلاوے پلاوے. اور وہ یتیم جو ہیں جن کا باپ ہی نہیں اس کو کون کھلاوے؟ ہم لوگ صرف مات پتا والے ہیں, باقی ساری دنیا کے جتنے بھی مذہب ہیں وہ یتیم ہیں, کوئی نہیں ان کا. اور ہمارا سب کچھ مولا باپا ہے. ہمیں جواب ملتا ہے, وہ ہماری بات سنتا ہے. 1964 میں کراچی کے اندر मौला की पदरा मनी थी। 26 दिसंबर तक मौला का प्रोग्राम था और 23 तारीख को नैरोबी के अंदर अफ्रीका में अफ्रीकन लोगों ने तूफान मचाया, एशियन के मकान जला दिए, उनकी दुकानें लूट ली, कईयों को मारा पीटा भी। आखिर जमात हिल गई। उस वक्त नैरोबी में खास गांव के अंदर 6-7 हजार इस्माइली थे और आखिर केनिया में 11 हजार इस्माइली थे। मौलाना हजरत इमाम, मैं यतीम और मात पिता वाले बच्चे की बात कर रहा था ना, अभी उसका फर्क समझो। हजरत इमाम ने कराची जमात को बोला कि केनिया के अंदर मेरे बच्चों की तकलीफ है, मैं 2 दिन का प्रोग्राम तुम्हारा शॉर्ट कर देता हूं, 2 दिन पहले चले जाता हूं। 24 तारीख को मौलाना हजरत इमाम नैरोबी आए। जमात के दिल उखड़े थे, लेकिन जब ये सुना कि मौला आ रहे हैं तो जमात के अंदर खुशी की लहर गई, लोगों को हिम्मत आ गई। मौला आए नवंबर महीने की 24 तारीख शाम को, जमात खाने दरखाने में आए, ऊपर नीचे 10 हजार आदमी भरा बैठा है, तंजानिया के युगांडा के लोग भी आ गए। मौला ने दुआशीष दी, मौला खड़े थे और गले में चेन पहनाया था मुखियानी ने, वो चेन को अपनी सीधे हाथ की उंगली से ऐसा चेन से खेलते थे, उंगली में लपेटे फिर छोड़े फिर लपेटे, और उंधे हाथ से माइक पकड़ा हुआ मौला खड़ा है। सबको देखा, खूब हंसा, मेरे रूहानी बच्चों 2 दिन तुम्हारी खातिर पाकिस्तान का प्रोग्राम मैंने छोटा किया, अब मैं तुम्हारे पास आया हूं। तुम लोग घबरा गए थे, तुम लोग डर गए थे, चैन को छोड़ के ऐसा हाथ मौला ने अपनी छाती पे हाथ रखा। मौला कहता है, मेरे बच्चों कोई फिक्र मत करो, मैं बैठा। कहता है, मैं बैठा हूं, मैं तुम्हारी फिक्र करूंगा, तुम बिल्कुल बिल्कुल डरो नहीं, घबराओ नहीं, अगर जरूरत पड़ गई कि मुझे तुमको इस मुल्क में से निकालना है तो मैं 100 एरोप्लेन मैं लेके आऊंगा और तुमको निकाल के ले जाऊंगा, और तुम जानते हो कि मैं ये बात कर सकता हूं, मेरे में यह शक्ति है, मैं 100 एरोप्लेन लाऊंगा, मैं तुम्हें निकाल जाऊंगा। जमात को सधियारा मिल गया। 1964 का यह वादा 1972 में आया। 8 बरस बाद कंपाला के अंदर ईदी अमीन ने गड़बड़ मचाई, सब एशियन निकल जाओ, एशियन में अपने इस्माइली भी थे, उसने कहा सब लोग निकल जाओ, नवंबर की फलाने तारीख तक सब लोग निकल जाओ। इमाम ने इशारा किया, जो पैसे वाले लोग थे सब निकल गए, कुछ लोग बाकी रह गए जो गरीब थे बेचारे, और उनके पास कोई भी जाने का रास्ता नहीं था। मौलाना हजरत इमाम ने सरीबू मरहूम को हुक्म किया कि प्लेन चार्टर करके तुम खुद साथ जाओ और प्लेन भर के अपने बच्चों को, मेरे बच्चों को निकालो उधर से। नैरोबी से 3 वक्त ये प्लेन गया और इस्माइलियों को भर के आया। फिर सदरुद्दीन मां बाप یونائٹڈ نیشنز میں تھے اس وقت, اور انہوں نے یونائٹڈ نیشنز کے آدمی بھیجے کمپالا کے اندر. یونائٹڈ نیشنز کی مہریں, یونائٹڈ نیشنز کے پاسپورٹ اسماعیلیوں کو دیے, کیونکہ ایڈی امین نے سب کے پاسپورٹ جٹ لیے تھے. اب ان یونائٹڈ نیشنز کے پاسپورٹ اور اسٹیمپ کے اندر حضرت امام نے اسماعیلیوں کو ادھر سے نکالا. جو چھلی فلائٹ تھی اس کے اندر 8-10 سیٹیں بچ گئیں, سب اسماعیلی آ گیا. تو ایئرپورٹ کے اوپر ہندو عورتیں, بوڑھے آدمی, بچے ہاتھ جوڑتے تھے, ہم کو بھی لے جاؤ. اور جتنی سیٹیں باقی تھیں ان ہندوؤں سے بھر کے ان سب کو نیروبی لے آئے. ہمارا مولا زمین آسمان کا بادشاہ ہے, لیکن دنیا بھر میں بھی اس کا دم کس بہت ہے, بڑی طاقت ہے اس کی. ہمارا مولا ایسا ہے, وہ ہماری فکر کرتا ہے. 25 لاکھ اسماعیلی افغانستان میں ہے, دکھی ہیں, کھانے کو نہیں ہے. اور ادھر کے جو راجا ہے انہوں نے اسماعیلیوں کو بہت دکھ دیا. ایک کرون بات کروں, 3 مہینے ہوئے افغانستان کی طالبان گورنمنٹ نے خاص کر کے اسماعیلی چن کے مال بھیجنے کے لیے کنٹینرز ہوتے ہیں. یہ کنٹینرز ساری دنیا میں شپ میں جاتے ہیں. کنٹینر بہت لمبے ہوتے ہیں اور اس کے اندر باری بارنا, کھڑکی, سوراخ کچھ نہیں. ان بدماشوں نے ہمارے اسماعیلیوں کو پکڑ کے کنٹینر میں بھر دیا, اور اس طرح بھرا کہ کوئی بیٹھ نہیں سکے, سب کھڑے رہے, ایک دوسرے کے ساتھ جڑے ہوئے. اور دروازے بند کر کے یہ کنٹینر تڑکے میں دھوپ میں رکھ دیے. ایک تو دروازے سب بند, اندر ہوا جائے نہیں, اور اوپر سے یہ دھوپ, لوہے کے کنٹینر توے کی طرح جلنے لگے. 3 دن کے بعد بھوکے پیاسے ان کو اندر رکھا, اور جب دروازے کھولے تو سب مرے ہوئے تھے. 32 اسماعیلی تھے. یہ رپورٹ بی بی سی لندن نے بھی دی. مولا بہت دکھی ہوئے. جو کہ اس کا انجام جس کو ملنا ہے وہ تو ملنے ہی والا ہے, لیکن اسماعیلیوں کی یہ حالت دیکھ کے اسماعیلیوں کا مات پتا ادھر دکھی ہوا, اور ابھی ان کی مدد کرتا ہے. 1,40,000 افغان اسماعیلیوں کو نکالنے کے لیے بندوبست ہو چکے ہیں. 15,000 اسماعیلی اس وقت کراچی کے اندر ہیں. کچھ کینیڈا آ گئے, کچھ مولا نے امریکہ بھیجے. اس کے لیے لاکھوں کا خرچہ کر رہا ہے. تاجکستان کے اندر گڑبڑ ہوئی تو ہمارا مولا وہاں بھی پہنچا. یہ دھنی جو ہے یہ سچا مالک ہے. اچھی دنیا میں جتنے بھی مذہب ہیں, کسی مذہب کے اندر ایسا گرو کدھر نہیں ہے. اس مولا کے سوا کوئی نہیں. اور یہ مولا جو ہے ہمارے ساتھ دنیاوی ہستی سے, دنیاوی شریر سے بیٹھا ہے, اور ہمیشہ رہے گا. قیامت تک ایسا ظاہر میں بھی ہوگا, باطن میں تو ہے ہی. میں آپ کو یہ کہتا تھا کہ ہم لوگ نصیب دار ہیں کہ اسماعیلی مذہب میں جنم ملا. مولانا سلطان محمد شاہ دار کے یہ شبد ہے کہ تم لوگ نصیب دار ہو کہ تمہیں اسماعیلی مذہب میں اور اسماعیلی جماعت میں جنم ملا, جس سے تم امامت کے نور کے ہاتھ نیچے آئے. اس لیے ہر روز شکر کے طور پہ کہ تم کو اسماعیلی مذہب میں جنم ملا, 40 دانے پیر شاہ کے نکالا کرو. جماعت میں جنم ملا اس کی شکر گزاری میں ہر روز 40 دانے پیر شاہ کے نکل. اور سچ مچ ہم شکرانہ ادا کرتے ہیں کہ مولانا حضرت امام نے ہم کو دین دنیا میں کیسا اونچا اٹھایا. بھائی بھائی سب بیٹھے ہیں, آپ میں کچھ بڑی عمر کے لوگ بھی ہیں, 60-70 برس کے اوپر کے. 50-60 برس پہلے گجرات اور کاٹیاواڑ کے اسماعیلیوں کی کیا حال تھا, جو چھوٹے ہیں ان کو پتا نہیں ہے. काठियावाड़ के अंदर और गुजरात में, गुजरात से ज्यादा काठियावाड़ में तकलीफ थी। आप मोमन भाई जिसको अली शाह मां बाप ने कहा कि मोमने मेरे सगे हैं, कुटुंबी हैं, आपके भी जो बाप दादा थे बहुत दूर नहीं, यही 50 वर्ष पहले, रहने की हालत अच्छी नहीं थी, पैसे नहीं थे, काठियावाड़ की हालत तो और भी खराब थी, हमारे पास पहनने के कपड़े नहीं थे। आज यही मोमने हैं कि जो करोड़ों में अब्जोपति में फंसते हैं, सबके घरों में मौला ने आबादी कर दी है, कोई दुखी नहीं। लेकिन कुछ ऐसी बातें हमारे अंदर बन जाती हैं कि जो हमारी आत्मा को नुकसान पहुंचाते हैं। हमारा मजहब जो है वो रूहानी मजहब है, हमारे मजहब का जो एसेंस है, हमारे मजहब का जो तत्व है वो रूहानियत है, बैतुल ख्याल है। आज मुझे ये सुन के दुख होता है कि मोमना जमात में से कुछ लड़के कुछ बच्चे अमेरिका भागते हैं और दूसरी जगहों पे भागते हैं डॉलर कमाने के लिए। डॉलर कमाते हैं लेकिन अपनी एजुकेशन के कुर्बानी देके इन बच्चों का भविष्य बहुत अच्छा नहीं है, क्योंकि एजुकेशन न होने के कारण से ये लोग मजदूरी करेंगे, सेठ नहीं बनेंगे। और उनके माता पिता यहां बच्चों को उत्तेजन देते हैं कि तुम अमेरिका जाओ, अमेरिका जाके 100-200 डॉलर भेज देता है, और यहां माता पिता ऐश करते हैं, खाते हैं पीते हैं, ये बात अच्छी नहीं है। अपने बच्चे की कुर्बानी मत लगाओ, अपने बच्चे का भविष्य मत बिगाड़ो। अमेरिका भेज के डॉलर कमा के आपको भेजे और आप यहां ऐश करो, वो चीज आत्मिक दृष्टि भी खराब है। मैं आपको वो बातें बता रहा हूं कि जो हमारी आत्मिक साइड को नुकसान करती है, और हमारा जीवन जो है इस्माइली मजहब के अंदर रूहानी मजहब है, इसके लिए हम लोगों को रूहानी चीज की भलाई के लिए मेहनत करनी चाहिए। इसके लिए बैतुल ख्याल की बाबत मैंने निकाली, लेकिन बैतुल ख्याल में कुछ नहीं मिलेगा अगर हमारी दुनिया और दुनियावी जीवन हमारा अच्छा नहीं है, तो हमें बैतुल ख्याल के अंदर कुछ नहीं मिलेगा। और सबसे बड़ी चीज बैतुल ख्याल है, क्योंकि हम सबको एक दिन मर जाना है, मरने पर मौला के हुजूर में जाएंगे। अगर हमें ऐसी अपने जीवन में आगे बढ़ने के लिए कोई हमने मेहनत जो नहीं की, और बैतुल ख्याल में हमने कोई मेहनत नहीं की, तो हमारा रूहानी जीवन बहुत तकलीफ में आ जाएगा। हमें जो चीज के लिए ये मजहब मिला है वो चीज नहीं बनेगी। ये मजहब मिला है इसलिए कि हम हज़रत इमाम के नूर की शनाख्त करें। हम ये जानते हैं कि मौला हमारा नूर है, लेकिन नूर क्या चीज है वो जान लेना चाहिए। तो दुनियादारी के हिसाब से हमें पाक होना चाहिए, प्योर होना चाहिए, सच्चा होना चाहिए, निर्दोष बनना चाहिए, हमारे अमल आमाल अच्छे होने चाहिए, किसी का हक न खाएं, किसी पे आरोप न लगाएं, नहीं तो हम लोग फिर दुख में पड़ेंगे। इस सदर दिन ने एक दफा कहा है कि तुम सोचते नहीं हो कि क्या तुम दूसरी बार घड़ाए जाओगे, अगर तुमने हुक्म न माना तो फिर कहते हैं कि तुम्हें घड़ाए सो दूजी बार। यहां घड़ाने का मतलब यह है कि तुमको वापस जन्म लेना पड़ेगा, और वो जन्म दुख वाली चीज है। आदमी के जीवन में 99% प्रॉब्लम्स है, मगर वो लोग के जो सुबह की इबादत करते हैं दिनदारों, उन लोगों के सुख को कोई दूसरा समझ नहीं सकता। और इबादत हमारे जीवन का ध्येय है, इबादत हमारे मजहब का तत्व है, और इसलिए इबादत करने के लिए हमें कुछ तैयारियां करनी है। और इन तैयारियों में एक पहली चीज यह है कि 3 वक्त की दुआ पढ़ो, रोज जमात करने आओ, और अपनी कमानी में से 10% बराबर दो, ये मुख्य सबसे इम्पोर्टेंट चीजें हैं, हर रोज जमा कर दिया, हर रोज जमा कर दिया। मौलाना सुल्तान ने मुझसे फरमाया कि खुदा न खास्ता तुम बीमार पड़ जाओ तो चार लोग, चार जने तुमको खटले पे डाल के उठा के लेके आए तो भी जमत करने हुए, चला नहीं जाता बीमार हो। सुल्तान शाह फरमाते हैं चार आदमी तुमको खटले पे डाल के लाए तो भी जमात खाने आओ, क्योंकि जमात खाने आने से हमें जो रूहानी सहारा मिलता है, रूहानी आसरा मिलता है, रूहानी प्रोटेक्शन मिलती है, वो जमात खाने के बगैर और कोई दूसरी जगह नहीं है। जमात खाने आओ, सुबह भी आओ शाम को भी आओ, दो वक्त नहीं आ सकते एक वक्त जरूर आओ, अवश्य आओ। जमात खाने के बगैर हमारी मुक्ति नहीं, जमात खाने आने से, जमात खाने के अंदर जो रूहानियां होती हैं और शाफिर का जो नूर होता है उसके हमें आशीष मिलती है, वो हमारे दुखों को, हमारे दर्द को काट देते हैं, जीवन के दुख भुलाए जाते हैं, दिल के ऊपर मलहम लग जाती है, संतोष आता है। आधी रोटी खाओ, ये मेरा प्रोवर्ब हो गया है, मैं सब जगह वाज में कहा भी करता हूं, आधी रोटी खाओ सुख की खाओ, दो रोटियों के पीछे मत जाओ, आखिरी रोटी के पीछे भी मत भागो। मौला को देना होगा तो वो इतना देने वाला है कि हम संभाल नहीं सकेंगे, लेकिन खुदा ताला की तरफ से जो हमें चीजों की बख्शिश मिलती है, सुख की रोटी खाओ सुख, लालच मत करो, लालच मत करो। उस मौला से ये जरूर मांगो कि मौला कोई का मोहताज नहीं करना, और अगर आप मांगोगे वो आपको मोहताज नहीं होने देगा, नहीं होने देगा। मैं एक बात और भी अपनी जमातों में कहता हूं, आखिर दुनिया घूमा हूं मैं, मगर मैंने कहीं भी किसी इस्माइली को रास्ते पे भीख मांगते मैंने देखा नहीं। आखिर दुनिया में कहीं भी कोई इस्माइली रास्ते पे खड़ा भीख नहीं मांगता। हिंदू मांगते हैं, मुसलमान हैं, क्रिश्चियन हैं, सिख हैं, ईसाई हैं, हर कौम के लोग हैं। यूरोप में भी भिखारी हैं कि जो रास्ते के ऊपर आपकी गाड़ी खड़ी हो जाए तो आपका कांच साफ कर देते हैं और फिर खड़े होते हैं कि कुछ देते हो, या वो बैंजो बजाते हैं, सितार बजाते हैं और लोग उनको पैसे देते हैं। कहीं भी एक इस्माइली नहीं है। ये मेरे मौला की एक बड़ी मेहरबानी है, क्योंकि हम यतीम नहीं है, खराब से खराब बच्चा होगा, मां के पास आके कहा मां मुझे भूख लगी है तो मां का कलेजा उछलने लगता है, बाप के नजदीक नहीं जाएगा, गुस्सा करता है बाप, लेकिन मां के पास जाके कहे मुझे भूख लगी है तो मां अपना कलेजा निकाल के दे। ये हजरत इमाम हमारी मां भी है, हमारा पिता भी है, ये अपने बच्चे को कभी मोहताज नहीं होने देगा, लेकिन अपनी करतूत से हम लोग दुखों में पड़ते हैं। अपनी करतूत से अगर हम मौला का फरमान माने, अगर हम हजरत इमाम बोलते हैं ऐसा करें तो हम लोग कभी दुखी नहीं हो सकते। पहली चीज यह है जमात खाने रोजा, और अपनी औलाद को यह सिखाओ कि खाने रोजा, इसके बगैर छुटकारा नहीं। ये वो चीज है जो आपको सुख देगी, आपकी मुरादें पूरी होंगी, आपकी बलाएं दूर होगी, रोजी रिजक में बरकत मिलेगी। जमात खाने आओ रोज, और अपने बच्चों के लिए भविष्य में मोमन रहे, ईमान सलामत रहे, इसकी दुआ मांगो। जमात खाने आने से हमारे दिल को खुशी मिलती है। तीन वक्त की दुआ कभी नहीं चूको, किसी दिन लेट हो गए कोई बात नहीं, और अपने बच्चों को सिखाओ कि सुबह उठ के पहले दुआ पढ़े। तीन से चार बरस की उम्र में बच्चों को यह तलकीन करनी चाहिए, सुबह उठ के सबसे पहले दुआ पढ़े, दुआ पढ़ के फिर वो तैयार हो गए नाश्ता करें स्कूल जाए। लेकिन बच्चों को जमात खाने की इंपॉर्टेंस सिखाओ, और वो बच्चे हैं कि हर रोज जमात खाने आते हैं वो एजुकेशन में भी अच्छे होते हैं क्योंकि उनको रूहानी नूरानी मदद मिलती है और बड़े होकर वो अच्छे मोमन भी बनते हैं। दूसरी बात यह है कि जिससे मैंने आपको कहा हमारी तीन वक्त की दुआ, दुआ के बगैर हमारे ईमान की फाउंडेशन नहीं। हमारे ईमान का पाया मौला मुर्तजा ने फरमाया, सुल्तान मुशा कहते हैं दो थंबले हैं उसके ऊपर तुम्हारा ईमान टिका है, एक तीन वक्त की दुआ है, दूसरी दसवों में है। दसवों माले वाजिब जरूर दो और जो कुछ भी घर में पकाओ उसमें से थोड़ा है भाग हज़रत इमाम की मेहमानी का जमा करने लेके आओ। बहुत पुरानी वाज़ों के अंदर मैंने जिक्र किए हुए हैं लेकिन आज थोड़ा मौका आ गया कि आज से 150 बरस पहले 1842 में मौलाना इमाम सुल्तान मोहम्मद शाह दातार के दादा मौलाना शाह असगर इमाम बाप और उनके बेटे यानी सुल्तान मोहम्मद शाह के बाप मौलाना अली शाह इमाम बाप ईरान छोड़ के हिंदुस्तान में आए। 500 बरस पहले किया हुआ प्रॉमिस मौला ने पूरा किया। पिशमस माँ बाप गए मौला को अरज की पीर कासिम शाह इमाम कासिम शाह को कि मौला तू हिंदुस्तान में आ। मौला ने कहा मैं आऊंगा। इस अदर दिन गए इमाम श्री इस्लाम शाह के पास मौला के तू हिंदुस्तान आ, फरमाया मैं आऊंगा। फिर असन कबीर दिन ने याचना की, मौला ने कहा मैं आऊंगा और असल शाह के बारे में मौला आए। जब मौला यहां आए पहले तो सारा हिंदुस्तान घूमे और अपने मुरीदों की अपने रूहानी बच्चों की हालत देख के वर्चुअली सचमुच हसन अलीशा माँ बाप और अलीशा माँ बाप रोने लगे। हमारी भाइयों के पास एक ही कपड़ा था, भाई मारों के पास एक ही तामद थी लुंगी, ऊपर पहनने के लिए कुर्ता नहीं था, पांव में जूती नहीं थी, पैसे नहीं थे कि लकड़ी खरीद के घर के अंदर हम खाना पकाएं या कोल्से खरीद के। तो हमारी भाइयां उस वक्त गाय और भैंस का गोबर छेद सुखा के उसको जला के अपना खाना बनाती थी, पैसे नहीं थे। ये कंडीशन देखते जमात की हसन अली शाह माँ बाप रोने लगे, जमात खाने के अंदर रोने लगे कि ये मेरे बच्चों की हालत है। दो दिन तक दीदार नहीं दिया और मौला फरमाया वजीर इस्माइल थे उस जमाने में जूनागढ़ के वारिस इस्माइल गांव जी जिसको बाद में अली शाह माँ बाप ने पीर का दर्जा दिया मुखी कमरिया और वजीर को बोले मुझे हर इस्माइली के घर घर में जाना है। वजीर हाथ बांध के कहते मौला ये मुमकिन नहीं है, ये बनेगा। क्यों नहीं बनेगा? कहते खुदा घर को घर कहते हैं लेकिन घर जैसी कोई चीज नहीं है, न उधर कोई खटला है न कुर्सी है न कोई बैठने की जगह है, तो मौला ये नहीं बनेगा। नहीं, मुझको जाना है, तुम बंदोबस्त करो, मुझको जाना है। अभी क्या करें? हम सबको कहा कि भी मौला तुम्हारे घर आएंगे। जिसने चालू किया शाह पीर दोनों असल अली शाह माँ बाप इमाम थे, पीर अली शाह मुख्य कमरिया अमरदार वजीर इस्माइल पहले घर में पहुंचे। घर वाले रोने लगे, कह को रोने लगे कि मौला उनके घर में आ रहे और उनके पास मेहमानी के लिए कुछ नहीं। अली शाह माँ बाप पीर से घर वालों को कहते हैं हमको कुछ खिलाओ, मतलब कि हमारी मेहमानी करो, तुम दुआ सीख दे रहे। मैं बहुत दफा जमातों को कहता हूं तुमको खाने पीने की तकलीफ है, रोजी रिजक की तकलीफ है, व्यापार की तकलीफ है, मौला की मेहमानी करो और थोड़ी खैरात करो, मौला जब खाना खाएगा तो तुमको बरकत देगा। तो घर वाले कहने लगे हमारे पास कुछ नहीं है। वजीर कहते हैं कुछ नहीं, कुछ नहीं, जिस डब्बे में तुम अनाज रखते हो उसमें लेके आओ, अभी डब्बा खाली है मगर अंदर के हथौड़े से चावल के दाने थे, एक चमचा भी नहीं होएगा। अली शाह माँ बाप ने और असन अली शाह माँ बाप ने उसके अंदर हाथ डाला, एक या दो चावल के चोखे के दाने कच्चे चावल मुंह में डाले, اور چبا کے دعا آشیش دی, اس کے گھر کی مہمانی کھائی دو دانے چاول کے, دوسرے گھر گئے تو باجرے کے دو دانے کھائے, کسی کے گھر گئے تھوڑا گڑ کھایا, دوسرے کے گھر میں گئے تو ایک دو مکئی کے دانے ملے. اس طرح گھروں گھر جا کے کہیں مکئی کے دانے کھائے, کہیں چاول کے دانے کھائے, کہیں گہوں کے دانے کھائے, ایک ایک گھر جا کے مہمانی کھائی اور دعا آشیش دی. 150 برس کے بعد ان کی یہ پیڑیاں جو ابھی کینیڈا اور امریکہ اور یورپ میں ہیں, اور آپ لوگ یہاں بیٹھے ہو اور بمبئی میں بیٹھے ہیں, ادھر بیٹھے ہیں پاکستان کے اندر, ان کے جو نسل کے لوگ تھے, کسی کے پوتے ہیں, کسی کے پڑ پوتے ہیں, آج لکھوں پتی ہیں, موٹرے ہیں, بنگلے ہیں, کروڑ کروڑ روپے کے بنگلے ہیں. یہ جو مومنے آج سے 50 برس پہلے کتنے غریب تھے, آج آپ کیسے سکھی ہو گئے ہو. میں دیکھ کے خوش ہوا کہ مومنوں کے ہوٹل ہیں, مومنوں کی بلڈنگیں ہیں, مومنوں کی گاڑیاں ہیں, مومنوں کے مولا نے آباد کر دیا ہے. یہ اس دھنی کی رحمتیں ہیں, مگر یہ رحمتیں دنیا داری کے لیے نہیں ہیں. یہ رحمتیں اس لیے ہیں کہ آپ کو کھانے پینے کی ویادھی نہ ہو, آپ کو قرضے کی ویادھی نہ ہو, آپ کو محتاجی کی ویادھی نہ ہو رہے, تو آپ دنیا میں سکھی ہو. تو صبح 4 بجے جب آپ آنکھ بند کر کے عبادت میں بیٹھو تو آپ کو دنیا کی کوئی ویادھی ستانی نہیں چاہیے. لیکن اونڈھا ہو گیا, اونڈھا یہ ہو گیا کہ جس کو 1000 روپے ملے وہ کہتا ہے 10,000 ہو جائے, جس کو 1,00,000 ملا وہ کروڑ کی بات کرتا ہے. لالچی بن گئے ہم لوگ, سوارتھی بن گئے, گریڈی بن گئے. پھر یہی دکھ ہوا کہ صبح عبادت میں بیٹھتے ہیں تو دھیان نہیں لگتا, کیونکہ دنیا ہمارے دل کے اندر گھس گئی ہے. دنیا کی محبت نے ہم کو حضر امام کی نورانی محبت سے دور کر دیا ہے. اگر سچ مچ دنیا کی دولت سے سکھ ملے, اور مل سکتا ہے, مل اس طرح سکتا ہے کہ صبح کی عبادت ہونی چاہیے کہ جو آدمی کے دل میں بیلنس پیدا کرے. دنیا ایسی خراب چیز ہے کہ جتنی ملے اتنی تھوڑی لگتی ہے, حالانکہ کھا نہیں سکتے لیکن پھر بھی اکٹھا کرتے ہیں کہ بینک بیلنس بڑھ جائے. مولا جیون گزارنے کے لیے تو سب کو خوب دیتا ہے, مگر جب ہمارے دل میں لالچ پیدا ہو گئی, جب ہمارے دل کے اندر تمنا آ گئی کہ میں اور جمع کروں, تو پھر ہم روحانیت سے گر جاتے ہیں, دنیا دار انسان بن جاتے ہیں. مگر میں آج کے اس واعظ کے میسج میں میں یہ کہنا چاہتا ہوں, اے مومنوں, میرے بچوں, میری بہنوں, میرے بھائیوں, صبح اٹھو, 4 بجے اٹھو, بندگی کرو. آپ کے دلوں میں جو امام کا بول ہے اس بول کو یاد کرو, دن کو بھی یاد کرو, یا اللہ کہو, یا محمد کہو, یا علی کہو, یا کریم کہو, یا رب کہو, یا خالق کہو, کسی بھی نام سے اپنے مولا کو ٹیلی فون کرو, اس کے ساتھ من باندھو, اس کے ساتھ دل باندھو, ہر وقت اس کی مستی میں اس کے خیال میں رہو. پھر صبح 4 بجے اٹھ کے آپ اس کا دیدار کرو. سمیرا جان, سمیرا جان, مورے من تھینا وسرے جی. ہمارے پیروں نے کیسے میٹھے 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 گنان کرتے ہیں, ایک ایک شبد دل میں اتر جائے, اور مولا کی محبت کا ذکر گنانوں میں خوب کیا ہے. اے میرے مالک, میرے دل میں سے تو وسرنا نہیں. سوامی راجا مورے من تھینا وسرے جی. سنو سنو مومن رہیا ہو جی رے بھیا, تیری میری ایسایا ایک من ایک چنتا, تیری میری سایا ایک
चिंत स्वामी राजा भरपूर भैया हो जी रे भैया पीरो ने बोला तो स्वामी राजा धर्मी राजा तेरे नाम सुरे मरो मंगड़ो बांधो आओ मोरा मेरे दिल में आके बस जा मैं तुझे भूलू नहीं मेरे दिल को बांध इस्माइली तरीका जो है वो मोहब्बत का तरीका है इस्माइली मजहब मोहब्बत पे खड़ा हुआ है इस्माइली मजहब नूरानी मजहब है हमको नूर की इबादत सिखाता है इस्माइली मजहब के अंदर जिससे हम जुदा होकर इस दुनिया में पैदा हुए उसके पास वापस जाने की तमन्ना पैदा होती है हम उसके नूर से जुदा हुए वापस हमको वो नूर याद आता है और हम वापस नहीं जाना चाहते हैं क्या हमको सचमुच ये याद है कि मरने के बाद मौला के नूर के पास जाना है हमको याद है खाना पीना ऐसा आराम मौज शौक मोटर बंगले इसमें ऐसे फंस गए हैं हमें अपनी असल याद ही नहीं है कि कहां से आए हैं मौला असल हमारा स्वामी तब है मेरी असल तो तू है तेरे बगैर कोई नहीं क्या हमको ये याद है कि हम मौला के नूर में से जुदा होके आए और मरने के बाद हमें वापस वहां जाना है यहीं खा पी के मौज मजा करके रह गए तो वहां पहुंचने की शक्ति ही नहीं मिलेगी क्या करेंगे किस मुंह से मौला के सामने खड़े हो जाएंगे मौला कहेगा तुमको मैंने ऐसी बरस की 100 बरस की जिंदगी दी तुमने क्या किया है माँ बाप हमने ये किया कि बच्चे 18-20 बरस के हो गए हमने कहा कि तुम अमेरिका जाके वहां से डॉलर भेजो तो हम इधर मौज मजा करें ये किया है और कुछ किया ए मोमिनो मैं आपको कटाक्ष भी करता हूं लेकिन मैं आपको प्यार से मौला की मोहब्बत भी बता रहा हूं मौला को याद करो मौला का फरमान मानो अपने स्वभाव को बदलो अच्छे बनो नेक बनो अपनी खामियां अपनी कमजोरियां अपनी बदियां अपनी बुराइयों को दूर करो ये जो दिल है वो मौला के बैठने की कुर्सी है ये कुर्सी के ऊपर हमने कपड़े रखे हैं दागिने रखे हैं हमने चौपड़ियां रखी हैं हमने तस्बीहें रखी हैं हमने और ऐसे कितने घसिए रखे हुए हैं तो अभी मौला को बुलाते हो तो कहां बैठे हैं कुर्सी खाली करो तो बैठे हैं लेकिन कुर्सी हमारी भरी हुई है दुनिया के प्रेम और मोहब्बत और ऐशारम से बहुत सी भाइयां मेरी बहनें मेरी बेटियां कहीं को बड़ा प्रसंग है चांद रात है ईद का दिन है कबाट खोल के खड़ी होती है कौन सी साड़ी पहनू ने कौन सी फ्रॉक पहनू डिसाइड नहीं कर सकते मर्दों के अंदर भी ये चीज है मगर किसी और तरीके की आज मुझे जमात करने जाने लेकिन मेरी मीटिंग भी है एक कंपनी बाहर से आई है उनके साथ मेरी मीटिंग है जमात करने ना से हम छोड़ देते हैं ये भूल नहीं होनी चाहिए जमात करने रोज जाओ मैं भी अल्हम्दुलिल्लाह ऐसे प्रसंग आते हैं शाम के वक्त होते हैं कोई ऐसी कॉन्फ्रेंस कोई ऐसी मीटिंग होती है तो मैं तो साफ कह देता हूं काउंसिल वालों को या अपने तरीका वालों को कि तुम लोगों ने ये चीज इस वक्त रखी जमात खाने के टाइम पे ठीक है मैं तो दुआ पढ़ के आऊंगा मैं भले लेट जाऊं लेकिन पहले जमात खाने जाके फिर उधर जाऊं पहले जमात खाना शाम को नहीं जा सकते सुबह जाओ आप अगर दुनिया के अंदर आगे बढ़ना चाहते हैं दुनिया में भी आज मैंने आपको आप जानते हो لیکن میں ریپیٹ کر کے یاد ہی دلاتا ہوں. یاد میری اس طرح ہے, نہا دھو کے شام کو جمع کرنے آؤ, آدھا پونا گھنٹہ پہلے سے تیاری کرو, جماعت خانے ٹائم سے آدھا کلاک پہلے سے اپنے مغز کو جماعت خانے جانا ہے اس کے لیے تیار کرو, تو اس وقت سے آپ کو اس کا ثواب ملے. اور جب چل کے آتے ہو تو پھر کہتے ہیں کہ ڈگلے ڈگلے کروڑ یگن نو پونیا, اس کا ثواب ملتا ہے. جماعت خانے آؤ, دھیان سے دعا پڑھو, اپنے مذہب کے دوسرے اعمال ہیں, دعا کرانا ہے, تسبیح ہے, سکریت ہے, ناندی ہے, نیاز گٹواتے ہے, جھرا ہے, سب چیزوں میں دل لگا کے بھاگ لو. لیکن جب یہ جانے کا وقت آئے تو یوں اٹھ کے بھاگ جاؤ, ایسا نہیں. ابھی آپ کو جانے ہیں گھر پہ, تو جہاں بیٹھے ہو ایک سجدہ کرو, سجدہ کرو, سجدے میں بولو مولا تھینک یو, تیرا شکرانہ, تو نے مجھے جماعت خانے آنے کی توفیق دی, تیری مہربانی, اب میں گھر جاتا ہوں, تو میرے ساتھ آنا, میرے گھر میں خوشیاں برکتیں آمیں, اور یا مولا کل بھی جماعت خانے لانا. دروازے پہ پہنچ کے نمن کرو پھر گھر جاؤ. یوں ہی پیٹ نکال کے چلے جانا نہیں, جس طرح مندر آتے ہیں نمن کرتے ہیں, ہائے زندہ پکارتے ہیں, تو جاتے ہو کچھ بھی ادھر منہ کر کے نمن کرو, مولا کو سلام کرو, گھر جاؤ. روز جمع کرنے تین وقت کی دعا برابر پڑھو, اپنی کمانی میں سے دسوند دو, جو دسوند نہیں دیتا وہ مولا کا حق کھاتا ہے. کبھی کبھی کوئی آدمی, خاص طور پہ جو میرے بہت نزدیک کے دوست ہیں نا, اسلامی صاحب میں نے ایک نیا سودا کیا ہے. اچھا, مبارک تم کو مولا برکت دے, تیرا ایک نے کہا کہ بھاگیدار ہے, کہتے ہیں ہاں بھاگیدار ہے, کون ہے بھاگیدار, تو کبھی نام دیتا ہے تو میں پہلے سوال کرتا ہوں, تیرے بھاگیدار تیری طرح دسوندی ہیں, کہتے ہیں یہ تو مجھے پتا نہیں. میں نے کہا کیا کرتے ہو, تو اگر دسوندی ہے اور تیرا بھاگیدار دسوندی نہیں تو یہ بزنس نہیں, یہ بھاگیداری کبھی نہیں چلے گی, کیوں مولا کا حق کھا جاتا ہے, تیرا حق چھوڑے گا. جو آدمی بے دسوندی ہے اس کے ساتھ ویوہار نہ کرو. کبھی کبھی ایسے ہی میرے یار دوست جو میرے بہت نزدیک کے ہیں, جو کہ میں ایسا جواب دیتا نہیں ہوں, مشنری صاحب میری چھوکری اوپر مانگ آیا ہے, تو فلانا آدمی ہے, آپ کیا کہتے ہو؟ میں نے کہا دسوندی ہے تو تیرا گھر چلے گا چھوکری کا. چھوکری کا گھر چلنے کے لیے پہلی شرط یہ ہے کہ وہ جو ور ہے, ہونے والا جمائی ہے, وہ جماعت خانے آتا ہے, دسوند دیتا ہے, تو وہ گھر نبھے گا, نہیں تو جھگڑے ہوئیں گے, نہیں نبھے گا. اسی طرح سے بزنس کے اندر جس کے ساتھ بھاگیدار کری کرتے ہو, اگر وہ دسوندی نہیں ہے تو جو گرو کا مال کھا جاتا ہے آپ کا مال چھوڑے, وہ بھاگیداری نہیں چلے گی. یہ پہلی شرط ہے. پاکستان میں ایک گاؤں ہے پشاور, مشہور گاؤں ہے, اور 4000 برس کا یہ گاؤں ہے پورا. برسوں تک اس گاؤں کے اندر جماعت میں جھگڑے چلتے رہے. 1934 میں مولانا امام سلطان محمد شاہ انڈیا آئے تو مشنری سبزلی کو مولا نے کہا کہ تم پشاور جاؤ اور یہ جھگڑے مٹاؤ, کتنا بھی تیرے وہ ٹھہرنا پڑے ادھر ٹھہرو. اور تالیکا بھیجا کہ میں سبزلی مشنری کو بھیجتا ہوں. یہ ادھر گئے, پہلے 5-7 دن تو خوب واضح کی, سینچن دیا, کچھ دل نرم بھی ہوئے. پھر ایک دن مکھی کمڑیا کو جماعت خانے بلایا صبح کے 9-10 بجے. وہ زمانے میں دسوند لکھی جاتی تھی, کس نے جماعت میں کس نے کتنی دسوند دی, اور مکھی کمڑیا کو یہ حق بھی تھا, جو کہ آج بھی یہ حق ہے, چھینا نہیں گیا, لیکن ابھی وہ پریکٹس نہیں رہی, کہ مکھی کیمڑیا پوچھے کوئی ایک آدمی کا نام خالی ایسا داخلہ دینے کے لیے بولتا ہوں, جعفر بھائی ہے, جعفر بھائی 10 روپے 10 روم دیتا ہے لیکن ملکت مال تو بہت ہے. 10 روپے کی 10 روم کا مطلب کیا اس کی آوک 80 روپے ہے, اس کے گھر کا خرچہ 200 روپیہ, باقی موٹر وغیرہ بنگلہ ہے. تو مکھی کمڑیا کو اس زمانے میں حق تھا جعفر بھائی آرام سے بیٹھ کے اس کو کان میں کہنا بھائی تیرا خرچہ 1000 روپے کا ہے, تو 10 روپے خالی 10 روم دیتا ہے تو ٹھیک نہیں, تو شرم کے مارے تھوڑا زیادہ دے دے, اس کو تھوڑا زیادہ فائدہ ملے, اور کبھی کبھی ٹھیک بھی ہو جائے. تو سبزنی مشنری نے کہا چوپڑا نکالو, چوپڑا نکالا, فلانا بھائی فلانا اس کی 10 روم کتنی, اتنی, ملکت کیسی ہے, مالدار آدمی ہے, نام لکھا ٹک مارک کیا. تو سبزنی نے یہ ساری انکوائری کی تو پتا لگا کہ جو جماعت کے لیڈر جو ہیں نا وہ سب کے سب بے دسبندی یا پیٹانی. اب پتا لگا کہ ادھر کے جھگڑے ختم کیوں نہیں ہوتے, 20-25 برس سے جماعت میں جھگڑے 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 جھگڑے. امام نے اس کو شکتی دی تھی, اتھارٹی دی تھی, سب اچھی طرح تپاس کیا, اور پھر اس نے 5-7 روز اور 10 روز کے اوپر وائز کی, اور پھر اس نے کیا کیا کہ یہ سب جتنے بڑے آفیسرز تھے سب کو ڈسمس کیا, اور اس کی جگہ غریب آدمی لیکن 10 روز دی پریسیڈنٹ مکھی کمڑیا عملداری ان کی اپوائنٹمنٹ کی, اور امام کو تار کیا کہ خدا ہوں گے میں نے اپوائنٹمنٹ کی ہے, مولا نے ادھر سے تاری کا بھیجا, سبزنی کی بنائی ہوئی اپوائنٹمنٹ میں قبول کرتا ہوں, دعا سب دیتا ہوں. اس کے بعد جھگڑے بند ہو گئے. ایک دو برس کے بعد مولا آئے واپس انڈیا تو سبزنی کو پوچھا تو نے کیا جادو کیا جھگڑے بند ہو گئے, کہتے خدا وہ جادو یہ تھا وہ سب بے دسبندی تھے, ابھی دسبندی آ گئے تو جھگڑے نہیں ہوتے. دسبند ہمارے جیون میں بہت اثر کرتا ہے, کیونکہ دسبند مولا کا بھاگ ہے. اگر ہم اپنے مولا کا بھاگ کھا جاتے ہیں تو پھر دوسرے کا بھاگ بھی ہم چھوڑتے نہیں اور ہم کو برکت ملتی نہیں. اپنے جیون کو سکھی بنانے کے لیے 10 روز برابر, میں یہ نہیں کہتا کہ 10 روز دینا شروع کر دو گے اور آپ کو 10-20 لاکھ روپے کی لوٹری نکل جائے گی دوسرے دن, ایسا نہیں ہوگا, لیکن سکھی بنو گے, محتاج نہیں بنو گے, برکت ملے گی, گھر کے جھگڑے بھی بند ہو جائیں گے, پے پتر کی باپ بیٹے کی نہیں بنتی وہ بھی ٹھیک ہو جائے گا. دسوند کی مار بہت خراب چیز ہے, اور سب سے بڑی چیز یہ ہے کہ جب آپ مال کھا جاؤ مولا کا خدا نہ کرے تو صبح کی جو عبادت ہے اس کے اندر تو کچھ نہیں ملے گا. مولا کہتے کہ تو دسوند تو دیتا نہیں, اب میں تیرے کو نور کی بخشش کیسے دوں, تو صبح کتنی بھی عبادت کرو گے دسوند کے بغیر نہیں پھلے گی. عمال نیک کرو, کسی پہ آروپ مت لگاؤ, کسی سے جھگڑا مت کرو, کسی نے دکھ دیا ہے بھول جاؤ اس کو معاف کر دو, آپ کسی کو دکھ نہ دو. جب یہ جیون ایسا ہو جائے گا تو صبح کی عبادت آپ کو بہت آسان ہو جائے گی. صبح بیٹھو اٹھ کے پہلے اٹھو, ہاتھ منہ دھو کے تیار ہو کے زمین پر بیٹھو, جماعت کرنے آ سکتے ہو روز آؤ, اگر جماعت کرے صبح روز نہیں آتے دینداروں تو سوموار کی صبح اور شکروار کی صبح ضرور آنا. یہ 2 دن مولا نے مجلس کے ٹھہرائے, اور اگر دور رہتے ہو یا کوئی اشکتی ہے تو زمین پہ اپنے گھر پہ زمین پہ بیٹھو, سیدھے بیٹھو, جس طرح بیٹھنا چاہو بیٹھو, لیکن ادب سے بیٹھو. ادب یعنی مولانا حضرت امام صاحب نے بیٹھا ہے اس طرح ادب سے بیٹھو, لمبے پاؤں مت کرو. مجھے جماعتوں کے اندر بہت دفعہ یہ کہنا پڑتا ہے, ہمارے کینیڈا امریکہ میں یہ خرابی آ گئی ہے کہ ادھر جیسے ہی دوسری دعا خلاص ہوتی ہے تو بہت سے ایسے اجانے لوگ اگنورینٹ وہ جماعت کرنے میں لمبے پاؤں کر کے ایسا بیٹھتے ہیں, گپے مارتے ہیں. جس طرح تم سجدہ کرتے ہو اس طرح تم لمبے پاؤں کرتے ہو, تمہاری ساری کمانی رد ہو گئی, برباد ہو گئی. گھر میں بھی ادب سے بیٹھو, سوا کہ کوئی کمر کی کہ پاؤں کی کوئی تکلیف ہے تو ٹھیک ہو یا کرسی پہ بیٹھ کے کرنا, مگر زمین پہ بیٹھو, آنکھیں بند کرو, مگر اپنی آنکھوں کو بالکل بند مت کرو, نیچے سے تھوڑی کھلی رہنے کی ہوا لگتی رہے, اس سے آپ کو نیندر نہیں آئے. سیدھے بیٹھو, اگر واقعی کمزوری ہے تو دیوار کا ٹیکا لے لو, لیکن دیوار کے ٹیکے کے بغیر بیٹھو اچھا ہے, بالکل سیدھے بیٹھو. اور حضرت امام کو یاد کرو. حضرت امام کا کوئی دیدار کیا ہے تو اس کو یاد کرو, آپ کے خیال آپ کے وچار حضرت امام کے دیدار میں باندھے جائیں گے. پھر اس دیدار کو بھلا دو اور جو بول ہے اس بول کو یاد کرو, اس بول کا رٹن کرو, اس بول کو اپنے سامنے رکھو اور اس طرح آہستہ آہستہ بیت الخیال کی بندگی کرو. اگر وچار ہٹ جانے تو گرو کے صدر دین ماں باپ نے فرمایا ہے کہ اپنے سانس کو روک لو, جو وچار نہیں لگتے تو اپنے سانس کو روک لو. جیسے ہی سانس کو روکو گے خیال دوسرے بار کے خیال بند ہو جائیں گے, پھر اپنے بول کو یاد کرو. اس طرح صبح کی عبادت کرو. اس وقت میں اور زیادہ چیزیں بیت الخیال کی نہیں بول سکتا کیونکہ یہ چیزیں بیت الخیال کی ہیں, لیکن سب کے پاس لگ بھگ بول ہے. اس کے لیے آج میں نے یہ نقی کیا تھا کہ جماعت کو بیت الخیال کی بابت میں بولے گا. یہ جو عبادت ہے صبح کی, یہ ہم کو آخرت میں بہت کام آئے گی. ہم کو دنیا کے اندر بھی نور کی بخششیں ملیں گی, دنیا کے اندر بھی ہماری دکھ تکلیف پرابلمس آپ سے آپ سولو ہو جائیں گی, اور مولا ہر حالت میں ہر لحاظ سے ہمیں وہ برکت بھی دے گا, مدد بھی کرے گا اور ہماری دوروانی کرے گا. ہم کو اندر سے پریرنا ملے گی, یہ کام کرو یہ کام نہ کرو. عبادت کے بہت فائدے ہیں, اور ظاہری فائدوں میں ایک فائدہ یہ بھی ہے کہ صبح کی عبادت کرنے والے کی تندرستی دوسرے لوگوں سے اچھی ہوتی ہے, کیونکہ جو عبادت کرنے والے ہوتے ہیں وہ رات کو بہت نہیں کھاتے ہیں, تھوڑا کھاتے ہیں. خاص طور پہ آپ لوگوں کی ایک خوراک کھچڑی اور دودھ ہے نا, رات کو اس سے اچھی کوئی چیز نہیں. کارن کہ صبح آپ جب اٹھ کے عبادت پہ بیٹھو تو آپ کا کھانا چھاتی پہ نہیں پڑا ہوئے, پیٹ میں سے نیچے اتر جاوے, آنتڑوں میں چلا جاوے, اور وچار کرنے میں دھیان لگانے میں یہ کام آتا ہے کہ ہمارا پیٹ خالی ہونا چاہیے. گوشت مت کھاؤ دن دار, کھانا ہے تو چلو مہینے میں 15 دن میں ایک دفعہ گوشت کھا لو. آج میں آپ کو بات کروں, مانو کہ ہم نے ایک بکرا پکڑا, جب ہی اس کو حلال کرنے کے لیے پکڑتے ہیں تو ہمارے وچار اس کے وچار سے ٹکراتے ہیں, اس کو پتہ لگ جاتا ہے کہ یہ میرے کو مارنے والا ہے, تو اس کے اندر ڈر پیدا ہوتا ہے, اور پھر اس کا جو ہارٹ ہے وہ ایک جان کا رس نکالتا ہے. وہ جو ایڈرینل ایسڈ ہے اس کے سارے لہو مکس ہو جاتا ہے, پھر جب ہم اس کو مارتے ہیں تو اس کے نس نس میں وہ پوائزن ہوتی ہے, وہ زہر ہوتا ہے کہ جو اس کو ڈر اور بھیک کے کارن سے موت سے پہلے پیدا ہوا, وہ بہت ڈرتا ہے اور ڈر کی وجہ سے اس کا خون لہو اس کا زہریلا بن جاتا ہے, اس کا گوشت بھی ایسا ہوتا ہے. اب یہ گوشت ہم کھاتے ہیں تو اس کا وہ وچار کیا ہوا ہے ڈر بھیک اس گوشت کی موٹی میں بھی ہوتی ہے, جو ہمیں روحانی طور پہ نقصان کرتی ہے. 111 برس کی عمر تھی پھر حسن کبیر دین ماں باپ کی, پھر حسن کبیر دین نے جیون میں کبھی گوشت نہیں کھایا, اور ہم کو منع کیا اپنے بچوں کو کہ گوشت مت کھاؤ, مد نہ کھاؤ, یعنی مد کا مطلب یہاں شراب ہے, مد ماس نہ کھائیے. मांस यानी गोश्त, इमाम सुनता को मतशादार ने भी गोश्त खाने की मनाई की, लेकिन हुक्म किया कि कभी कभी खा लो, लेकिन मच्छी खाओ क्योंकि इधर कम मिलती होगी, चिकन खाओ थोड़ा सा 90%, 90% भाजी बकाला खाओ, फ्रूट खाओ, दूध पियो, छाछ पियो, दही खाओ, कि आपको बैतुल ख्याल के इबादत में काम आएगी। मर्चा मसाला खाने वाला वो सुबह की इबादत क्या करेगा, मर्चे मसाले से दिल जलता है, ब्लड गर्म होता है, मगज शक्ति खराब होती है, मर्चे मसाले से ध्यान नहीं लगता, लेकिन हम लोग खाते हैं, आंखों में से पानी निकलता है, नाक में से पानी निकलता है, इधर से पसीना निकलता है, शीशी करते हैं लेकिन खा रहे हैं। बैतुल ख्याल को ये काम नहीं आएगा, सादा खाना खाओ, मिर्च के बगैर खाओ, दही खाओ, दूध पियो, छाछ पियो, फ्रूट खाओ। कभी आपको थोड़ा सा खाना है तो काली मिर्ची खाओ, लेकिन लाल मिर्च मत खाओ। इबादत करनी है तो आपने नकी किया कि नहीं मेरे को इबादत करनी ही नहीं ना, भले हाजिर इमाम कितना भी बोलता हो है, तो फिर तो आप फ्री हो, आपकी मर्जी। लेकिन मैंने आज आपको वो चीजें कही है कि जो हमें इबादत में काम आए, सबसे प्रेम मोहब्बत से रहो, किसी की निंदा मत सुनो, निंदा में भाग भी मत लो, अपने विचार अच्छे रखो, किसी ने आपका खराब काम कर दिया तो आप उसको पहले से माफ कर दो, ए मौला ये मूर्ख है, गाली गलौच देता है, मूर्ख समझ के छोड़ दो। अगर कोई कुत्ता भौंकता है तो हम भौंकते नहीं है, चुपचाप चले जाते हैं। ऐसे दुनिया के अंदर बहुत से लोग होते हैं, किसी का माल मत खाओ। बहुत दफा हमारी माइयों में आदत है, घर में नमक नहीं है तो पड़ोसन के पास जाके थोड़ा नमक ले आई, ले आओ, इसमें कोई खराबी नहीं, लेकिन ये नमक उसको वापस करो, खंड ले आयो तो खंड वापस करो, आटा ले आयो तो आटा वापस करो, पैसे ले आयो तो पैसे वापस करो, जो किसी का लिया है उसको वापस देना इबादत है। अगर आपने दूसरे की ये चीजें खाई हैं तो पहली चीज तो ये है कि इसमें से दुश्मन तो दी नहीं, दूसरी चीज ये है कि दूसरे का लिया है, उधार लिया है तो उसको वापस देना चाहिए। ये छोटी छोटी चीजें छोटी नहीं है, ये कहते हैं लून पानी ना साहेब, लून पानी ना साहेब लेखा ले से प्यारे किम करी उतरतिया देसो, युगेश्वर श्रेष्ठ गुरु बिना मुक्ति न हो। ये लूट पानी का भी मोला लेखा लेगा, इमाम किसी को छोड़ने वाला नहीं, लेकिन कभी हमने अपने जीवन को इस्माइली मजहब के प्रमाणे राइट ट्रैक के ऊपर रूहानी हिसाब से लगाया तो आप दुनिया में भी कामयाब और सफलता पाओगे, आखिरत के अंदर हाजिर इमाम के घोड़े में बैठोगे। मौला आपको सुखी आबाद करे, ईमान की सलामती देवे, हकीकती समझ देवे, दो जहान की बरकतें देवे, बदियों बुराइयों से बचावे, शैतान को दूर रखे, कलयुग की हवाओं से बचाए, दसवंदी सुख रीति बनाए। मौलाना हजर इमाम आपको हकीकती समझ देवे, बीमारी बड़ा दूर करे, मौला सुख शांति देवे, तुम कबीले जमातों में सला सब मोहब्बत देवे। मौलाना हजर इमाम अपनी छत्र छाया में रखे, किसी का मोहताज न करे, रोजी कमानी में बरकत देवे, दिल को आनंद देवे। मौलाना हजर इमाम आपकी हर नेक उम्मीद पूरी करे, सुखी आबाद रहो। आमीन।